अर्पा रेडियो पर प्रस्तुत है कार्यक्रम एक मुलाकात जरूरी है। इस कार्यक्रम में हम आपको फिल्म जगत के कुछ प्रतिष्ठित और कुछ उभरते हुए कलाकारों से मुलाकात करवाते हैं। इनसे मुलाकात करते हैं सजीव सारथी, रेडियो प्लेबैक इंडिया के सौजन्य से प्राप्त। आइए सुने आज का ये कार्यक्रम।
क्यों झूमे है गगन, क्यों मचलता है मन, ना तुम जानो ना हम, ना तुम जानो ना हम। क्यों आती है बहार, क्यों लुटता है करार, क्यों होता है प्यार, ना तुम जानो ना हम, ना तुम जानो ना हम।
नमस्कार दोस्तों, एक मुलाकात जरूरी है कार्यक्रम के इस एपिसोड में हमारे खास मेहमान हैं एक हर दिल अजीज शायर और गीतकार जो एक अभिनेता भी हैं। इब्राहिम अश्क जी, आपका स्वागत है रेडियो प्लेबैक इंडिया पर।
बहुत बहुत शुक्रिया, आपने मुझे इस काबिल समझा, और सारे श्रोताओं को मेरी तरफ से बहुत बहुत आदाब और नमस्कार।
अश्क साहब, सबसे पहले तो मैं यही जानना चाहूंगा कि वो कौन सा दर्द था आपके जीवन का जिसने आपको ये तकल्लुस अश्क रखने के लिए प्रेरित किया?
जिंदगी और हालात कुछ ऐसे थे कि उसमें दर्द ही दर्द था, और इसलिए उस दर्द की वजह से ही मैंने अपना तकल्लुस अश्क रखा, क्योंकि अश्क में सारा दर्द समो दिया जाता है। किसी भी जबान की शायरी को हम अगर उठा के देखें तो उसमें यही आपको मिलेगा कि 90% शायरी जो है, पोइट्री जो है, वो दर्द भरे गीतों से ही भरपूर होती है। और है सबसे मधुर वो गीत जिसे हम दर्द के सुर में गाते हैं। यही वजह थी कि मैंने अपना तखल्लुस अश्क रखा और दर्द के गीत गाने की कोशिश की।
है सबसे मधुर वो गीत जिसे हम दर्द के सुर में गाते हैं, ये बिल्कुल सही आपने बात कही। तो आपका ये लेखन कब और कैसे शुरू हुआ, थोड़ा सा इस बारे में बताइए।
दरअसल स्कूल के ज़माने से ही मेरी कविता शुरू हो गई थी और मैं लिखना शुरू कर दिया था। मैंने जब हमारे देश पे चीन ने हमला किया था 1962 में, तो उस वक्त पूरा देश का जो माहौल था वो मतलब कहना चाहिए कि देश प्रेम से ओतप्रोत हो गया था। देश प्रेम के जोश की मतलब एक लहर चली हुई थी, जगह जगह मुशायरे हो रहे थे, कवि सम्मेलन हो रहे थे, और सब अपने जोश का इजहार कर रहे थे। तो ऐसी ही एक गोष्ठी नुमा मुशायरा ही था, मुशायरा कहना चाहिए, मुशायरा था जहाँ मैं गया। और मैं उस वक्त प्राइमरी स्कूल में पढ़ता था, दूसरी तीसरी क्लास में था, और जब मैंने वहाँ जा के वो मुशायरा सुना, कवि सम्मेलन मुशायरा था वो, जब वो सुना तो मुझे ऐसा लगा कि ऐसा तो मैं भी कह सकता हूँ। घर पे आकर मैंने एक गीत कहा देश प्रेम के ऊपर, और फिर वो हमारे यहाँ बाल सभा होती थी हर शनिचर को, तो शनिचर को होने वाली बाल सभा में मैंने ये कहा कि भाई ये गीत मैंने लिखा है, और वहाँ मैंने पढ़ा तो किसी को यकीन नहीं आया, सब ये समझने लगे कि ये कहीं से उठा लाया है और अपना गीत कह रहा है। लेकिन उसके बाद सिलसिला ऐसा रहा कि मैं बदस्तूर शायरी करने लगा, तो बाद में धीरे धीरे सबको यकीन आने लग गया कि हाँ भाई ये जो भी कुछ कहते हैं वो इन्हीं का कलाम होता है।
अच्छा, लेकिन आपने कहा कि जैसे जो आप हालात जो थे आपके वो काफ़ी दर्द और रंज भरे थे, तो थोड़ा सा बताइए कि वो बचपन में या जवानी में ऐसे कौन से हालात थे जिनकी वजह से आपने ऐसी बात कही।
मैं गरीब माँ बाप का बेटा था, जहाँ रोज मजदूरी करना और अपने रोजी रोटी का इंतज़ाम करना, यही ऐसे हालात थे जो मतलब बहुत ही कहना चाहिए कि दर्द भरे ही थे। हम लोग कोई मीडियम क्लास के भी नहीं थे, हम लोग एकदम बिल्कुल लोअर क्लास के लोग थे, जहाँ हाथ तंग दस्ती होती है, जहाँ भूख होती है, प्यास होती है और ज़िंदगी की तमाम मुश्किलात होती है। तो उन मुश्किल हालात में इंसान की सोच भी दर्द भरी ही होती है, और उसी उन्हीं लम्हों से के उन्हीं हालात से मुझे गुजरना पड़ा था। और जो गरीबी थी, भूख थी, प्यास थी, उन सब का जो एहसास था वही मेरी शायरी बनकर रह गया।
जी इब्राहिम साहब, तो फिर ये बताइए कि मुंबई आना कैसे हुआ?
मुंबई आने से पहले एक लंबा सफ़र पत्रकारिता का है और अखबार और पत्रिका से जुड़ने का है। दरअसल मैं शुरू में इंदौर में जब कॉलेज कर रहा था, नाइट क्लास मैंने ज्वाइन की थी, दिन में मैं काम करता था अपनी रोजी रोटी की कमाई के लिए। वहाँ रेडियो पे मेरा जाना आना हो गया था, रेडियो पे मेरी रचनाएँ आने लगी थी, और वो एक रोज़ किसी ने एक अखबार निकलता था वहाँ पे, इंदौर समाचार, तो वो उसके जो सेठ थे उनसे मैं मिलने गया था उनके घर पे, और मैंने जब अखबार देखा तो मेरी एक रचना उसमें छपी हुई थी। मैंने सेठ साहब से कहा, ये रचना तो मेरी है और आपको कहाँ से मिली, मैंने तो किसी को आपको भेजी नहीं। उन्होंने कहा कि हमारे यहाँ एक साहब हैं, वो सब ये कालम देखते हैं और उन्होंने किसी तरह से ये कहीं से ली है और छापी है। फिर उन्होंने कहा कि आप मेरे अखबार में काम करना चाहेंगे, तो मेरे लिए बड़ी खुशी की बात थी। मैंने फौरन कह दिया बिल्कुल करना चाहेंगे, मुझे मुलाजमत की ज़रूरत भी थी। और इस तरह से मैं उस अखबार में पहली बार 90 रुपये से मैंने अपनी कैरियर की शुरुआत की, और मैं उसमें एडिटोरियल डिपार्टमेंट में लग गया। पहली नौकरी ज़रा अच्छी खासी थी, जिम्मेदारी की थी, और मैं वहाँ 3-4 कालम लिखा करता था। उसमें एक कालम उर्दू साहित्य देवनागरी में मैं छापता था, पूरा एक सफ़ा, तो वो बहुत मकबूल हो गया था मध्य प्रदेश में और लोग ख़ास तौर से उसको पढ़ते थे। वो ख़ास तौर से हमने उसको जुमे के दिन रखा था उसका दिन, और जुमे के रोज़ वो पूरा सफ़ा छपता था, जिसमें गज़लें होती थी, नज़में होती थी, कहानियाँ छोटी छोटी होती थी, मुख्तसर कुछ मजामीन होते थे, तनकीदी मजामीन। इस तरह से वो बहुत पॉपुलर हो गया था वो सफ़ा, उर्दू साहित्य, नाम ही उसका उर्दू साहित्य रखा था, जो देवनागरी में छपता था। और ये पहला मेरा कहना चाहिए कि वहाँ पे तजर्बा था जो बहुत कामयाब रहा। और ये मैंने 4-5 साल तक, जब तक मैं इंदौर में रहा, उर्दू साहित्य में एडिट करता रहा। उसके बाद मैं दिल्ली चला गया, दिल्ली में मैं शमा सुषमा में लग गया, और उसमें 6 साल तक मैंने पत्रकारिता की। वहाँ से जब मैंने छोड़ा तो 2 साल मैं सरिता ग्रुप में चला गया, और 2 साल तक मैंने सरिता ग्रुप में पत्रकारिता की। इस तरह से मैंने 12 साल तकरीबन पत्रकारिता को दिए, और उसमें काफ़ी काम किया, काफ़ी तजर्बा हासिल किया। 1981 में मेरे दिल में ये आया कि पत्रकारिता में तो सब कुछ कर लिया हमने, 12 साल गुजार दिए, काफ़ी लंबा अरसा गुजार दिया ज़िंदगी का, अब कुछ और करना चाहिए। और मेरा टारगेट था फिल्मों में गीत लिखना। अब उस वक्त गज़ल का बहुत अच्छा पीरियड चल रहा था, गज़ल सिंगर काफ़ी मतलब मंजरे आम पे आ रहे थे, मेहदी हसन आ गए थे, ग़ुलाम अली आ गए थे, और लता जी का बयान मेहदी हसन के ताल्लुक से काफ़ी अहम था उस वक्त, तो हर तरफ गज़ल गूंज रही थी। और मैंने जब बॉम्बे में कदम रखा तो हर गज़ल सिंगर ने मेरी कई कई गज़लें अपने एल्बम के लिए चुनी, اور ریکارڈ کی، اور اس سے میرا کافی نام انٹلیکچوئلس میں ہوا، مطلب جو پڑھے لکھے لوگ تھے جو ساہتیہ سے جڑے ہوئے تھے، پہلے میرا نام ان لوگوں میں ہوا، اور یہی وجہ تھی کہ 4-5 سال تک تو میں نے فلموں کی طرف پلٹ کے دیکھا بھی نہیں، میری ایک ایک دن میں 30-30 40-40، ایک ایک مہینے میں 40-40 غزلیں اس وقت ریکارڈ ہوتی تھی، ایک ایک دن میں 3-3 4-4 اسٹوڈیو میں میری غزلوں کی ریکارڈنگ چلتی رہتی تھی، اور میں اس میں مگن تھا، فلم کی طرف دھیان ہی نہیں دیتا تھا میں۔ پھر بعد میں میں نے فلم کی طرف آیا، اور کچھ فلموں میں بھی میں نے وہی معیار برقرار رکھا جو میں نے اپنے غزلوں میں رکھا تھا۔ میں نے جس فیلڈ میں بھی میں گیا اس میں اپنے معیار کو کبھی میں نے گرنے نہیں دیا، معیار کے ساتھ کام کرنے کی میری عادت رہی، اور جہاں ایسا کبھی کچھ نظر آیا کہ یہ میرے معیار سے گر کے کام ہونے والا ہے تو میں نے اس کو چھوڑ بھی دیا، اور خوشی سے چھوڑ دیا، اس کا کوئی رنج و غم بھی مجھے نہیں رہا۔
جی، تو اتنی غزلیں آپ نے کی، تو ان میں سے کوئی آپ کی پسندیدہ غزل آپ بتائیے جو ہم اپنے شروتاؤں کو سنائیں، اور کس کلاکار نے اسے گایا یہ بھی بتائیے۔
یوں تو بہت ساری غزلیں ہیں جو میری پسند کی ہیں، لیکن ایک خاص غزل آپ کو میں بتا دینا چاہتا ہوں جو چندن داس کی پہچان بن گئی، اور وہ تھی خدا کا ذکر کریں یا تمہاری بات کریں، ہمیں تو عشق سے مطلب کسی کی بات کریں، جو سپر ڈپر ہٹ رہی، اور چندن داس اس غزل کی وجہ سے جانے جاتے ہیں۔
خدا کا ذکر کریں یا تمہاری بات کریں، خدا کا ذکر کریں یا تمہاری بات کریں، ہمیں تو عشق سے مطلب کسی کی بات کریں، خدا کا ذکر کریں یا تمہاری بات کریں، خدا کا ذکر کریں یا تمہاری بات کریں۔ چمن کو جائے تو کچھ تازگی کی بات کریں، چمن کو جائے تو کچھ تازگی کی بات کریں، ہمیں تو عشق سے مطلب کسی کی بات کریں، خدا کا ذکر کریں یا تمہاری بات کریں، خدا کا ذکر کریں یا تمہاری بات کریں۔
اچھا ابراہیم جی، جب غزلوں میں آپ نے اتنی کامیابی حاصل کر لی، اس کے بعد پھر فلموں کا آفر آپ کو کس طرح سے ملا؟ مطلب کہو نا پیار ہے ایک بہت بڑے بینر کی فلم تھی، اور کس طرح سے راکیش روشن جی نے آپ کو اپروچ کیا اس فلم کے لیے، اور یہ فلم آپ کو کیسے ملی؟
اس فلم سے پہلے فلمی کہانی یوں شروع ہوتی ہے کہ 1984 میں ایک چھوٹی سی فلم ہم لوگوں نے کی تھی، جو یار دوستوں نے مل کے اس کا پروجیکٹ بنایا تھا، اور ایک فائنینسر مل گئے تھے، اور وہ فلم تھی گیت میرے پیار کا۔ فلم وہ ریلیز نہیں ہوئی، لیکن اس کے گانے ریلیز ہوئے تھے، ٹی سیریز نے اس کا एल्बम भी रिलीज किया था। उसके बाद ये हुआ कि राजेश रोशन से काफ़ी अरसे तक मेरी मुलाकात नहीं हो पाई थी। उसकी वजह ये थी कि उसका एक जो वहाँ पे असिस्टेंट था जो तबला बजाता था और उनका काम भी देखता था, वो बार बार मुझे मिलने नहीं देता था। कभी कुछ बहाना कर देता था, कभी कुछ बहाना कर देता था, और इस तरह से मुझे 2 साल तक उसने राजेश रोशन से नहीं मिलने दिया। फिर एक रोज़ वो मेरा जर्नलिस्ट जो होता है वो जाग गया और मैंने उसको बहुत फटकारा। मैंने कहा तू इंदिरा गांधी से इनसे बड़ा समझता है क्या राजेश रोशन को? हम तो 10 मिनट 5 मिनट में इंदिरा गांधी से भी मिल लेते थे। और मैंने उसको बहुत बुरा भला कहा तो वो घबरा गया। और उसी दरमियान उधर से राजेश रोशन भी चले आए, तो उन्होंने मुझे इस तरह से बातें सुनाते हुए देखा तो पूछा कि क्या बात है भाई, क्या है? तो मैंने कहा ये शख्स आपसे 2 साल हो गए हैं, मैं राइटर हूँ और मुझे आपसे मिलने नहीं देता है। तो राजेश रोशन ने कहा चलिए अभी आइए, अभी मिलिए मुझसे। फिर उन्होंने मुझे बिठाया, कहा कि कुछ लिखा है तो आप सुनाइए। जब मैं उनको अपनी गज़लें सुनाने लगा, कुछ गीत सुनाने लगा, वो बहुत मुतासिर हुए मुझसे। और उसी वक्त उन्होंने मुझे कई चीज़ों पे निशान लगवा दिया कि ये चीज़ें आप किसी को मत देना, इन पे मैं ही काम करूँगा। उसी में से एक गज़ल जो थी वो फिल्म में यूज़ की गई, बाहर आने तक में, मोहब्बत इनायत करम देखते हैं कहाँ हम तुम्हारे सितम देखते हैं, अनुराधा पौडवाल और पंकज उदास की गाई हुई और टी सीरीज ने उस फिल्म को बनाया था। तो ये सुपर डुपर हिट रही उस साल, और यहाँ तक के हर एक की जबान पे ये मोहब्बत इनायत करम देखते हैं ये नगमा आ गया था। फिल्म फेयर अवार्ड के लिए भी इसको सिलेक्ट किया गया, हालांकि वहाँ तो अवार्ड में तो क्या होता है वो आप जानते हैं और सारे लोग जानते हैं कि यार लोग दे देते हैं और यार लोग ले लेते हैं। तो हमारा कोई यार वहाँ सिलेक्शन कमेटी में नहीं था, इसलिए नॉमिनेशन में तो नाम आ गया था लेकिन अवार्ड हमें नहीं मिला था। खैर, जो पब्लिक रिवार्ड उससे मिला वो उस साल के मिले हुए गानों के रिवार्ड से ज़्यादा हमें मिला। इस तरह से फिल्म में हमारी एंट्री हुई। लेकिन ये गाना हिट होने के बावजूद भी 9 साल गुजर गए और राजेश रोशन ने कोई अहम काम हमें नहीं दिया। 9 साल के बाद फिर एक रोज़ राजेश रोशन ने हमें बुलाया और कहा कि ये एक धुन है मेरे पास, इस पर आप गाना लिखो। मैंने उस पर गाना लिखा और वो गाना था क्यों चलती है पवन, क्यों झूमे हैं गगन, क्यों मचलता है मन, न तुम जानो ना हम। जब ये गाना लिख दिया गया और राजेश रोशन ने इसे अपने बड़े भाई राकेश रोशन को सुनाया तो वो एक फिल्म बना रहे थे कहो ना प्यार है, और उसके लिए ये गाना उन्होंने चुन लिया। इस तरह मेरी एंट्री कहो ना प्यार है में हुई। और फिर मैंने उसमें, उससे पहले कहो ना प्यार है में कोई एक दूसरे राइटर लिख रहे थे और उनके गानों से न तो राकेश रोशन खुश थे न राजेश रोशन खुश थे। तो जब मेरा ये गाना सुना राकेश जी ने तो बाद के जितने भी गाने थे सब मैंने ही लिखे, उसमें क्लाइमेक्स का गाना भी मेरा ही है, दिल ने दिल को पुकारा, सितारों की महफिल में गूंजेगा तराना, वो गाना भी मेरा ही है, टाइटल सॉन्ग भी मेरा ही है जो। और इस तरह से कहो ना प्यार है मैं मेरा कहना चाहिए कि दाखला हो
जी। और इसके बाद फिर आपका एक लंबा एसोसिएशन रहा राजेश रोशन जी के साथ, कोई मिल गया में भी आपने गीत लिखे, तो कोई एक ऐसा गीत जिसके बारे में कुछ, जिसकी मेकिंग से जुड़ा हुआ कोई दिलचस्प किस्सा अगर है तो आप हमें बताइए प्लीज।
एक गाना जो किसी भी फिल्म का क्लाइमेक्स में अगर गाना होता है तो वो गाना बहुत अहम होता है, क्योंकि उस गाने की वजह से फिल्म हिट भी हो सकती है और गाना अगर कमज़ोर हो तो फिल्म पिट भी सकती है। तो ऐसा ही कहो ना प्यार है का जो क्लाइमेक्स था वो बहुत ही अहम क्लाइमेक्स था, जिसमें पूरी फिल्म के आर्टिस्ट एक जगह इकट्ठा होना था जहां ऋतिक रोशन गाना गाता है, स्टेज सॉन्ग गाता है। अब उस गाने को लिखते वक्त काफ़ी बातें हुई और उसके मेकिंग में भी बहुत, पिक्चराइजेशन में भी बहुत कुछ मतलब हुआ। शुरू में फराह खान उसके पिक्चराइजेशन को लेके परेशान हो गई थी और उसकी रिदम वगैरह उसको समझ में नहीं आ रही थी। राजेश जी ने मुझे बताया, राजेश रोशन ने, कि ऐसा ऐसा मामला हो रहा है और फराह खान इस गाने को लेके बहुत परेशान है और ख़ुद राकेश रोशन भी बहुत परेशान है। फराह खान की वजह से राकेश रोशन भी बहुत परेशान है कि इस गाने का हम क्या करें। मैंने राजेश रोशन जी से कहा, मैंने कहा ये बहुत अहम गाना है, हमने जो बातें इसमें कही है बहुत ही इशारों में कही है और ये गाना सुपर डुपर हिट होगा, ये क्लाइमेक्स को बहुत ही आगे लेके जाएगा और इसमें कहानी को हमने आगे बढ़ाया है, एक एक कैरेक्टर को हमने आगे बढ़ाया है। इस तरह का गाना लिखना बहुत मुश्किल काम होता है और ये काम हमने बहुत आसानी से किया है, तो फिल्म रिलीज़ होने दीजिए, उसके बाद इस गाने का पता चलेगा आपको कि ये गाना क्या है। और वही हुआ, ये गीत जो है क्लाइमेक्स वाला, सितारों की महफिल में गूंजेगा तराना, सुपर डुपर हिट हुआ। इससे बाबुल सुप्रियो की पहचान बनी और वो हर जगह मतलब जगह जगह उनके शोज होने लगे और आज वो मिनिस्टर भी बने हुए हैं। तो इस तरह से देखिए, मेरे गानों का किसी न किसी के साथ जुड़ा होना उनके भविष्य के लिए, उनके मुस्तकबिल के लिए बहुत ही अहम रहता है। ऋतिक रोशन को जितने अच्छे गाने हमने दिए उतने अच्छे गाने फिल्में तो और भी बहुत की ऋतिक रोशन ने, लेकिन जितने अच्छे गाने हमने कहो ना प्यार है, कोई मिल गया और क्रिश में दिए, आप मुझे अच्छे लगने लगे में दिए, वैसे गाने किसी और ने ऋतिक रोशन को नहीं दिए और ना ही भविष्य में ऐसी उम्मीद है कि उसको ऐसे गाने मिलेंगे।
جی آپ نے جڑاؤ کی بات کی, تو ایک جڑاؤ جو ہے وہ آپ کا بھی ہے مرزا غالب کے ساتھ, اپنے اس غالب کنیکشن کے بارے میں تھوڑا سا ہمیں وستار سے بتائیے.
دیکھیے یہ بھی ایک کلاسک کہنا چاہیے چیز ہو گئی, اور اس کے 15 شو میں نے کیے, اسٹیج شو 90 منٹ کا یہ پورا ڈرامہ ہے, اور اس میں ہر فریم میں غالب ہی غالب رہتے ہیں, باقی کریکٹر تو ایک ایک دو دو سین کے لیے آتے ہیں اور چلے جاتے ہیں. تو یہ ڈرامہ پہلے لکھا گیا, اور پھر اس کے جو ڈائریکٹر ہیں ہمارے مجیب خان صاحب, جو جن کا بڑا نام ہے ڈرامے کے ڈائریکٹر کے طور پہ, اردو اور ہندی ڈرامے میں ان کا بہت اہم کارنامہ ہے, تو انہوں نے مجھے ایک روز بلایا اور یہ ڈرامہ مجھے دیا اور کہا کہ اس کو پڑھیے آپ. میں نے پڑھا اور پوچھا کہ کیسا ہے, تو میں نے کہا بہت اچھا ڈرامہ ہے یہ, غالب کو پہلی بار ایک نئے انداز میں اس میں پیش کیا جا رہا ہے. تو بولے بس پھر آپ پیش کر دیجئے. میں نے کہا کیا مطلب؟ بولے بس یہ رول آپ کو کرنا ہے, غالب آپ کو بننا ہے. تو میں جب بامبے آیا تھا اس سے پہلے میں نے ڈرامے وغیرہ کیے تھے, اسکول کالج میں بھی کیے تھے, اور عسکری کے ساتھ جو ڈائریکٹر تھے ڈرامے کے دلی میں, میں نے ان کے ساتھ بھی کچھ دو تین ڈرامے کیے تھے. لیکن جب میں بامبے آیا تھا تو میں نے ایکٹنگ کو ایک طرف رکھ دیا تھا, اور میں صرف گیتکار بننا چاہتا تھا, اور کوئی میری خواہش نہیں تھی. اگر میں چاہتا تو اچھا ایکٹر بھی بن سکتا تھا, لیکن میرا پہلا کہنا چاہیے کہ پہلا پیار میرا شاعری ہے, پوئٹری ہے, اس لیے میں نے اسی کی طرف آگے بڑھنے کی کوشش کی. تو میں نے کہا ٹھیک ہے, غالب کا رول تھا, غالب میرا پسندیدہ شاعر, تو مجیب خان کے کہنے پہ میں نے کہا بالکل کریں گے ہم. اور جب میں پہلی بار اس کی ریہرسل میں گیا, جو میرے ساتھ کو اسٹار تھے سارے, وہ کہنے لگے کہ آپ کتنے سال سے کر رہے ہیں ڈرامہ. میں نے کہا میں کتنے سال سے نہیں کر رہا ہوں, یہاں بامبے آیا تو میں نے یہ 30 سال سے تو ڈرامہ کبھی کیا ہی بھی نہیں, اس سے پہلے میں نے کیے تھے کچھ ڈرامے. تو نہیں بولے آپ تو بہت ہی پرفیکٹ آرٹسٹ ہیں, اور آپ کو تو یہ کام کرنا چاہیے, کرتے رہنا چاہیے. لیکن اب کیا ہے کہ پر طبیعت ادھر نہیں آتی, وہ والی بات ہے, ہم اپنی دنیا میں مگن ہیں شاعری میں, اور وہی میرا پہلا پیار ہے, تو اسی طرف زیادہ میں توجہ دیتا ہوں, دھیان دیتا ہوں, اور ایکٹنگ کی طرف میں نے دھیان کم دیا. حالانکہ میرے جب میں نے غالب کیا تو اس کی بہت تعریف ہوئی, اور کافی اخباروں نے بہت اچھا اچھا لکھا, اور مجھے ایسے ایسے کمنٹس دیے ہیں گجراتی تھیئٹر کے ڈائریکٹروں نے, مراٹھی تھیئٹر کے ڈائریکٹروں نے, کہ میں بیان نہیں کر سکتا. انہوں نے کہا کہ آپ نے آج تک جتنے لوگوں نے بھی غالب کیا ہے ان سے سب سے اچھا آپ نے کیا ہے, کیونکہ آپ خود شاعر ہیں اس لیے غالب کی جو شاعرانہ ایک کہنا چاہیے تہذیب ہے, اس کا اٹھنا بیٹھنا, اس کی باڈی لینگویج, اس کا سافٹنیس بولنے کا, وہ سب آپ نے اس میں پیش کیا ہے. اور یہ ہم نے غالب پہ تو اور بھی کئی لوگوں نے کام کیا, ڈرامے کیے, فلمیں کی, لیکن یہ بات جو آپ کے یہاں ہم نے دیکھی وہ غالب کے کردار میں کہیں اور دیکھنے کو نہیں ملی.
جی, اور ہم نے سنا ہے کہ آپ نے شاعری میں کچھ نئے پریوگ بھی کیے ہیں, اور یہ پریوگ کیا اور کیسے ہیں ہمارے شروتا ضرور جاننا چاہیں گے, کیونکہ خاص طور پر ہمارے جو ادھکتر شروتا ہیں وہ ساہتیہ سے اور کاویہ سے ہی ریلیٹڈ رہتے ہیں, تو ان کے لیے یہ بہت زبردست جانکاری ہوگی, تو پلیز تھوڑا سا بتائیے اس کے بارے میں.
دراصل میرا ذہن شروع سے ہی تجربہ کرنے والا رہا ہے, اور پریوگ وادی رہا ہوں میں, تو سیدھے راستے پہ چلنا میرے لیے بہت آسان ہوتا ہے, اور وہ چلتے چلتے سیدھے راستے پہ میں ادھر ادھر بھی اپنے مطلب سفر کا آغاز کرنے لگتا ہوں. یہی وجہ ہے کہ میں نے 10 نئی بحروں کی ایجاد کی ہے, 3-4 نئے فارم میں نے پوئٹری کے ایجاد کیے ہیں, لالن اور چاہرن ان کے نام ہیں, وہ میں نے ایجاد کیے ہیں. اس کے علاوہ میں نے اللہ کے 99 نام, دوہے اور رباعی میں کہے ہیں جو نہ تو اردو شاعری میں ملتے ہیں، نہ فارسی شاعری میں ملتے ہیں، نہ عربی شاعری میں ملتے ہیں۔ اسی طرح حضرت محمد کے جو 99 نام ہیں وہ بھی میں نے دوہے اور رباعی میں کہے ہیں، اور ان دونوں فارم میں کسی نے بھی یہ کام آج تک انجام نہیں دیا ہے، اور اس کا سہرا کہنا چاہیے کہ میرے سر ہی رہتا ہے۔ اور اس طرح کا کام بہت ہی کہنا چاہیے کہ محنت مانگتا ہے، توجہ مانگتا ہے، اور کافی مطلب اس میں وقت لگتا ہے، تو میں نے اس کے لیے وقت دیا اور یہ کام خدا نے مجھ سے کروا لیا۔ میری تو کیا حیثیت ہے، وہ جس سے جو چاہتا ہے وہ کام کروا لیتا ہے، اور اسی نے مجھ سے یہ کام کروا دیا۔
جی بالکل، اور آپ اتنے بڑے شاعر ہمارے ساتھ آج موجود ہیں تو آپ کے کچھ کلام کا بھی یہاں پر ذکر ضرور ہونا چاہیے، تو کچھ سنائیے، کچھ آپ اپنی آواز میں کچھ ہمارے شروطوں کے لیے آج خاص پلیز۔
سب سے پہلے دوہے سے شروعات کرتا ہوں، ایک دوہا حمد کے روپ میں۔ چندہ میں بھی نور ہے، سورج میں بھی نور، چندہ میں بھی نور ہے، سورج میں بھی نور، سب میں جس کا نور ہے وہ کتنا بھرپور۔ ایک اور دوہا دیکھیے کہ منگا موتی چن لیے پہن لیا پکھراج، منگا موتی چن لیے پہن لیا پکھراج، من کا ہیرا جب ملا آ گئی موہ لاج، من کا ہیرا جب ملا آ گئی موہ لاج۔ تیسرا دوہا ماں پر ہے کہ صاحب ہیں اپنی جگہ ماں کا اپنا مان، صاحب ہیں اپنی جگہ ماں کا اپنا مان، پھر صاحب کو جاننا پہلے ماں کو جان، پھر صاحب کو جاننا پہلے ماں کو جان۔ اب ایک دو رباعیات سنا دیتا ہوں میں آپ کو کہ سر درد محبت میں مزہ دیتا ہے، اس میں ایک حرف بدلتا ہے اور پورا مصرع ایز اٹ از دیتا ہے۔ سر درد محبت میں مزہ دیتا ہے، ہر درد محبت میں مزہ دیتا ہے، سر درد محبت میں مزہ دیتا ہے، ہر درد محبت میں مزہ دیتا ہے، یہ درد بری چیز ہے مانا ہم نے پر درد محبت میں مزہ دیتا ہے۔ ایک اور دوائی دیکھیے کہ اس میں دو کافیوں کا التزام ہے کہ گھر چھوڑ کے فرزانے نکل جاتے ہیں، گھر اور فرزانے دو کافی، گھر چھوڑ کے فرزانے نکل جاتے ہیں، در چھوڑ کے مستانے نکل جاتے ہیں، اور دنیا کے لیے دار و رسن پر اپنے، دنیا کے لیے دار و رسن پر اپنے، سر چھوڑ کے دیوانے نکل جاتے ہیں، سر چھوڑ کے دیوانے نکل جاتے ہیں۔ اور ایک غزل کے کچھ شعر دیکھیے کہ رات بھر تنہا رہا دن بھر اکیلا میں ہی تھا، رات بھر تنہا رہا دن بھر اکیلا میں ہی تھا، شہر کی آبادیوں میں اپنے جیسا میں ہی تھا، اور میں ہی دریا میں ہی طوفاں میں ہی تھا ہر موج بھی، میں ہی دریا میں ہی طوفاں میں ہی تھا ہر موج بھی، میں ہی خود کو پی گیا صدیوں سے پیاسا میں ہی تھا۔ کس لیے قطرا کے جاتا ہے مسافر دم تو لے، کس لیے قطرا کے جاتا ہے مسافر دم تو لے، آج سوکھا پیڑ ہوں کل تیرا سایہ میں ہی تھا، آج سوکھا پیڑ ہوں کل تیرا سایہ میں ہی تھا، اور میری آہٹ سننے والا دل نہ تھا دنیا کے پاس، میری آہٹ سننے والا دل نہ تھا دنیا کے پاس، سب کی آہٹ سب کی دھڑکن سننے والا میں ہی تھا، رات بھر تنہا رہا دن بھر اکیلا میں ہی تھا، شہر کی آبادیوں میں اپنے جیسا میں ہی تھا۔
واہ کیا بات ہے، کیا بات ہے ابراہیم صاحب، بہت بہت دھنیواد، آپ نے ہمیں اپنا قیمتی سمے دیا اور آپ سے بات کر کے بہت بہت اچھا لگا، اور ہمیں یقین ہے کہ ہماری شروتاؤں کو بھی یہ ایپیسوڈ بہت بہت پسند آنے والا ہے۔ جاتے جاتے آپ اپنی پسند کا کوئی گیت ہمیں بتا دیجیے جو ہم اپنے شروتاؤں کو سنوائیں، بے شک سے وہ بہت مقبول نہ رہا ہو لیکن आपके लिए बहुत पर्सनल लेवल पे बहुत बहुत खास रहा हो, कोई ऐसा गीत आप हमें बताएं।
10 कहानियों में एक गीत था मेरा, कभी आयतों में पढ़ा तुझे, कभी हर्फ हर्फ लिखा तुझे, भुला दिया तेरे इश्क में सब कुछ भुला दिया। आनंद राज आनंद का गाया हुआ है ये गाना, अगर आप चाहें तो सुना दीजिए पब्लिक।
इस प्रोग्राम के तमाम सामईन को मेरी तरफ से बहुत बहुत शुक्रिया, बहुत नवाजिश, मेहरबानी, खुदा हाफिज़।
कभी आयतों में पढ़ा तुझे, कभी हर्फ हर्फ लिखा तुझे, कभी आयतों में पढ़ा तुझे, कभी हर्फ हर्फ लिखा तुझे, कभी दिल से तुझको पुकार के कोई शेर अपना सुना दिया, भुला दिया, भुला दिया तेरे इश्क में खुद को भुला दिया, भुला दिया, भुला दिया तेरे इश्क में खुद को भुला दिया।
एक मुलाकात जरूरी है। इस कार्यक्रम में हम आपको फिल्म जगत के कुछ उभरते हुए कुछ प्रतिष्ठित कलाकारों से मुलाकात करवाते हैं। रेडियो प्लेबैक इंडिया के सौजन्य से प्राप्त ये कार्यक्रम प्रस्तुत किया सजीव सारथी ने।